र हाम्रो सूर्यहरू हामी चाहिँ मत्तीको अब 28 अध्यायमा फर्काउँछौँ, अन्तिम अध्याय। राजाको बौरी उठाए, कति खुसी कुरा। धेरै जसो जीवनीहरू जहाँ चाहिँ मान्छेको जन्मदेखिको कुराहरू लेखेर राखेको किताब हुन्छ, जीवनी भनिन्छ त्यसलाई, त्यस्तो जीवनीको अन्तिम अध्यायमा चाहिँ उसको मृत्यु भएको उल्लेख हुन्छ, जुनै पनि जीवनी। किनभने कुनै पनि पुरुष अथवा स्त्रीलाई अन्तिममा हुने अन्तिम घटना भनेको नै उसको मृत्यु हो। अनि मृत्युपछि उसले गर्न सक्ने केही छैन, उसले भन्न सक्ने केही हुँदैन, उसले उसको बारेमा केही लेख्न पनि अब सकिन्न। किनभने जहाँ उसको जीवन अन्त हुन्छ, उसको बारेमा लेख्ने कुरा अथवा भन्न सक्ने कुराको पनि त्यही अन्त हुन्छ। मान्छे को अन्त त्यसरी हुन्छ। अनि मृत्युपछि उसले अरू केही भन्न सक्दैन, गर्न सक्दैन। केही संसारको व्यक्तित्वहरूको उदाहरण दिउँ, त्यतिकै यस सोच्नलाई। गिरिजा प्रसाद कोइराला मरेपछि उनले फेरि पनि प्रधानमन्त्रीको कुनै पनि कार्य गर्न सक्दैन। अझ नजिक ल्याउँ, मखनपुरकाहरू छ भने रूपचन्द्र विष्टले चाहिँ मरेपछि अरू थप भाषणहरू दिएन, अथवा थप पर्चाहरू लेखेन। नारायण गोपालले चाहिँ मरेपछि थप गीतहरू गाइरहेन, थप गीतहरू रचना पनि गरेन। मरेका मान्छेहरूले त्यस्तो गर्दैन, किनभने एउटा पुरुष स्त्री ऊ चाहिँ गइसक्यो, अनि उसको बारेमा लेख्न सकिने अब केही पनि छैन, सिद्धि हो। तर प्रभु येशू ख्रीष्ट हाम्रो मुक्तिदाता, हामीलाई प्रेम गर्नुहुने निर्दोष पाठक, परमेश्वरकै पवित्र एक मात्र पुत्र, जो यो संसारमा शरीर भएर आउनुभयो, अनि जो हाम्रो लागि मर्नुभयो, उहाँको मानौ यो जीवनी पढ्दै जाँदा चाहिँ 27 अध्याय चाहिँ अन्तिम अध्याय होइन। 27 अध्यायमा उहाँ मारिनु भएको, तर त्यो नै अन्तिम अध्याय होइन। त्यहाँ अर्को अध्याय पनि छ, 28 अध्याय पनि छ, जसले चाहिँ हाम्रो प्रभु येशू ख्रीष्ट मृत्युबाट बौरेर उठ्नुभयो भन्ने घोषणा गर्छ। उहाँको मृत्युबारे पढिसकेपछि यहाँ सकिँदैन, अझ पढ्छ, किनभने यो व्यक्ति हाम्रो प्रभु अझै केही गरिरहनु भएको छ, अझै बोलिरहनु भएको छ, अझै जिइरहनु भएको छ। उहाँ एक समय मर्नुभएको, उहाँ जिइरहनु भएको छ, उहाँको जीवनी त अझ अगाडि बढ्छ। हेर्नुहोस् त, हामी मत्ती 28 अध्याय हामी पढ्नेछौँ, अनि यसपालि चाहिँ म पढिदिन्छु यो पुरै अध्याय 28:1 हामी प्रभुको वचन सुन्नेछौँ। अब विश्राम दिनको अन्तमा, हप्ताको पहिलो दिनमा, मिरमिरे उज्यालो हुँदै गर्दा मरियम मग्दलिनी र अर्की मरियम सिहान हेर्न आए, अनि हेर ठुलो भुइँचालो गयो, किनभने प्रभुका दूत स्वर्गबाट ओर्ले, अनि आएर ढोकाबाट ढुङ्गा गुडाएर हटाए र त्यसमाथि बसे। तिनको चेहरा बिजुली जस्तै र तिनको वस्त्र हिउँ जस्तै सेतो थियो, अनि ती पहरेदारहरू तिनको डरले लगलग काने र मुर्दाहरू जस्तै भए। अनि स्वर्गदूतले जवाब दिएर ती स्त्रीहरूलाई भने, नडराओ, किनकि म जान्दछु तिमीहरू क्रुसमा टाँगिनु भएको येशूलाई खोज्दैछ, उहाँ यहाँ हुनुहुन्न, किनभने उहाँले भन्नुभए अनुसार उहाँ बौरेर उठ्नुभयो, आओ प्रभु पस्रिनु भएको ठाउँ हेर। अनि चाँडो गएर उहाँका चेलाहरूलाई उहाँ मरेकाहरूबाट बौरेर उठ्नुभयो भनी भनिदेऊ, अनि हेर उहाँ तिमीहरूभन्दा पहिले गालिल जानुहुन्छ, त्यहाँ तिमीहरूले उहाँलाई देख्नेछौ, हेर मैले तिमीहरूलाई भनेको छु। अनि तिनीहरू डर र भारी आनन्दको साथ चिहानबाट छिटो छिटो निस्के, अनि उहाँका चेलाहरूलाई खबर पुर्याउन दौडे, अनि तिनीहरू उहाँका चेलाहरूलाई खबर दिन जाने गर्दा हेर यीशुले तिनीहरूलाई यसो भन्दै भेट्नुभयो सलाम। अनि तिनीहरूले आएर उहाँका पाव पक्री उहाँलाई दण्डवत गरे। तब यीशुले तिनीहरूलाई भन्नुभयो नडराउ। जाओ मेरा भाइहरूलाई गालिल जानु भनिदेऊ र त्यहाँ तिनीहरूले मलाई देख्नेछ। त्यहाँ तिनीहरूले मलाई देख्नेछ। एघार पद अब तिनीहरू जाँदै गर्दा हेर पहरेदार सिपाहीहरूमध्ये केही सहरमा आए र मुख्य पुजारीहरूलाई सबै भएका घटनाहरू बताइदिए अनि बुढा प्रधानहरूसँग भेला भएर सल्लाह लिएपछि तिनीहरूले ती सिपाहीहरूलाई यसो भन्दै पैसा दिए। धेरै पैसा दिए। तिमीहरूले भन्नु त्यसका चेलाहरू राति आएर हामी निदाइरहेका बेलामा त्यसलाई चोरेर लगेछ। अनि यो कुरा राज्यपालको कानमा पुग्यो भने हामी उनलाई मनाउनेछौँ र तिमीहरूलाई जोगाइदिनेछौँ। जब तिमीहरूले पैसा लिए र जस्तो सिकाइएको थियो त्यस्तै गरे अनि आजसम्म पनि यही कुरा यहुदीहरूको बिचमा फैलिएको छ। तब एघारजना चेलाहरू गालिलमा येशूले तिनीहरूलाई घटाउनु भएको पहाडमा गए अनि उहाँलाई देखेर तिनीहरूले उहाँलाई दण्डवत गरे। तर कतिले शङ्का गरे अनि तिनीहरूका आएर येशू तिनीहरूसँग यसो भन्दै बोल्नुभयो स्वर्ग र पृथ्वीमा सारा अधिकार मलाई दिएको छ। यसकारण तिमीहरू जाओ र सबै जातिहरूलाई चेला बनाओ तिनीहरूलाई पिताको र पुत्रको र पवित्र आत्माको नाममा बप्तिस्मा देऊ। मैले तिमीहरूलाई जे जे आज्ञा गरे ती सबै तिनीहरूलाई पालन गर्न सिकाऊ अनि हेर म सधैँभरि संसारको अन्तसम्म नै तिमीहरूको साथमा छु। आमेन। मत्ती 28 अध्याय यहाँ हामीले अति नै हामीलाई हृदयलाई खुसी पार्दैन कुरा हामीले पढ्दैछौँ। मैले सायद बाइबलको सबभन्दा पहिलो पद पढेको चाहिँ त्यही नै हो। प्रभुलाई चिनेको थिएन, येशूको हुनुहुन्छ थाहा थिएन, बाइबल नाम मात्र, ख्रिस्ट येशू भन्यो भने किम्बदन्ती, स्वर्ग नरक छैन, एउटा नास्तिक त्यही अवस्थामा चाहिँ म अमेरिकामा पढ्दै थिएँ। अनि एउटा हङकङको साथीको कोठामा मैले भित्तामा चाहिँ एउटा पोस्टर त्यहाँ टाँगिएको हेर्थेँ बेला बेलामा अनि त्यहाँ लेखिएको थियो अङ्ग्रेजीमा उहाँ यहाँ हुनुहुन्न। मलाई लाग्यो को यहाँ हुनुहुन्न भने होला अनि के को चित्र हो यो के आइमाहरू जस्तो देखिन्थ्यो। तर मैले साथीलाई कहिले पनि सोधिनँ के हो यो। अनि फेरि अर्को पद पनि उसको पढ्ने टेबलमाथि नै यसरी लेखेको थियो, त्यति लेखेको थियो नडर विश्वास गर के भने। अनि कहिले पनि सोधिनँ तर उसले पनि मलाई बताएन। अनि पछि थाहा भयो मलाई बताउन डर लाग्दो रहेछ उसलाई। अनि तर पछि मलाई चिठीमा चाहिँ उसले सुसमाचार सुनायो। ऊ 17 वर्षको केटी, म चाहिँ त्यो बेलामा 19 वर्ष थिएँ होला, होइन 20 वर्ष। अनि त्यही चिठीमा चाहिँ भएको परमेश्वरको वचनबाट चाहिँ मलाई परमेश्वरले तान्न थाल्नु भयो अनि प्रभुको अनुग्रहले म बाँचेँ। उहाँ यहाँ हुनुहुन्न, आज म बुझ्छु है उहाँ यहाँ हुनुहुन्न, यो चाहिँ खुसीको खबर रहेछ। अब प्रभु येशू ख्रीष्ट पौरेर उठ्नु भएको कुरा हामी विचार गर्दैछौँ। त्यहाँ याद गर्नुभयो होला त्यो दुई पदमा जब हामीले पढ्यौँ त्यहाँ लेखेको छ अनि हेर ठुलो भुइँचालो गयो किनभने प्रभुका दूत स्वर्गबाट ओर्ले अनि आएर ढोकाबाट ढुङ्गा गुडाएर हटाए र त्यसमाथि बसे। अनि यो पढ्दाखेरि हामीले के बुझ्छौ भने ढुङ्गा जब स्वर्गदूतले गुडाउँछन् नि अनि आओ यहाँ हेर भन्छन् नि त्यहाँ प्रभु हुनुहुन्न थियो, उहाँको शरीर त्यहाँ थिएन। यसको मतलब चाहे त्यो ढुङ्गा गुडाउनुभन्दा अगाडि नै प्रभु चाहिँ बौरी उठिसक्नु भएको थियो। कुनै पनि ढुङ्गाले बौरी उठ्नु भएको प्रभुलाई छेक्न सक्दैन। त्यो ढुङ्गा किन गुडायो भन्ने कुरा त यहाँ बताएको छ, आओ अनि हेर। जहाँ प्रभु पस्रिनु भएको थियो यो त हामीलाई निम्तो दिएको रहेछ, त्यहाँ हेर्न कि प्रमाण यही छ कि येशु जिउँदो हुनुभएको छ। अनि त्यसैले त्यो ढुङ्गा गुडाएको चाहिँ प्रभु बाहिर निस्कनका लागि होइन, तर हामी सबैलाई देखाउन कि यो रित्तो छ, रित्तो छ। अनि अब्राहम आजभन्दा 4000 वर्ष अगाडि जसलाई चाहिँ अब्राहम भनेर चाहिँ मुसलमानहरूले मान्छन्, यहुदीहरूले मान्छन्, तर अब्राहमको चिहान चाहिँ रित्तो छैन। अब्राहम जहाँ गाडियो त्यहीँ छ। अनि इस्लाम मान्नेहरूले चाहिँ मोहम्मद भनेर मान्छन्, पैगम्बर, तर मोहम्मदको चिहान पनि रित्तो छैन, मोहम्मदलाई जहाँ गाडेको चाहिँ त्यही छ। अब चीनतिर चाहिँ उनीहरूले मान्ने चाहिँ कन्फ्युसियस भन्ने, तपाईँले पढ्नु कन्फ्युसियस एकदम विद्वान, तर कन्फ्युसियसको चिहान पनि रित्तो छैन, चिहान उसलाई जहाँ गाड्यो त्यहीँ छ। अनि अब हाम्रोतिर बुद्ध, शाक्यमुनि गौतम होइन, एसियाको ज्योति हो नि त, तर शाक्यमुनि गौतमलाई जहाँ गाड्यो त्यहीँ छ। उसको शारीरिक अवशेषहरूलाई चाहिँ ठाउँ ठाउँमा वितरण गरिएको थियो अनि त्यहाँ त्यहाँ चाहिँ स्तूपहरू स्थापना गरेको, अनि त्यसले प्रमाण दिइरहेछ कि बुद्ध मरे, मरेको मरे भए, तर येशु ख्रीष्टको चिहान देखाउँदै स्वर्गदूतले भन्छ आउ हेर, उहाँ यहाँ हुनुहुन्न। आज म हुँदै पढेको, उहाँ यहाँ हुनुहुन्न। अनि उहाँ बौरेर उठ्नु भएको छ, उहाँ यहाँ हुनुहुन्न। त्यसपछि प्रभु येशु चाहिँ उहाँ देखा पर्न थाल्नु भयो, व्यक्तिगत रूपमा उहाँ देखा पर्नु भएको कुरा हामीले यहाँ पढ्यौँ। त्यो स्त्रीहरू दगुरेका छन् है, अनि कस्तो भावना, एकदम कस्तो यहाँ बयान गरेको छ हेर्नुहोस् न, डर पनि छैका थिएन तर भारी आनन्द है। अनि ठ्याक्कै एकदम सही कुरा है, यही नै हो, उनीहरू चाहिँ एकदम भयानक अचम्मको डर, तर अर्कोतिर भारी भारी आनन्दले भरिएको छ। उनीहरूले सोचेको पनि थिएन, उनीहरूले विश्वास गरेको पनि थिएन हाम्रो प्रभु बौरेर उठ्नुहुन्छ भनेर। अनि उनीहरूका प्रभु देखा पर्नुहुन्छ, अनि यी व्यक्तिहरू जसले प्रभुलाई देखे उनीहरूको आफ्नै आँखाले देखे, हेर्नुहोस् आफ्नै कानले सुने, छोए पनि है, पावलाई समातेछ है स्त्रीहरू। अनि प्रभुलाई उनीहरूले देखेका छन्। अब यो हामीले अध्ययन गर्न चाहिरहेको छ, अलिकति लामो होला धैर्य गर्न है। अब अलिकति पहिला छोटकर म्यान, यी शत्रुहरूले चाहिँ जब यो कुरा त्यो पहरेदारहरूबाट सुने, अब पहरेदारहरू त एकदम सोझा छ उनीहरूको, गएर त त्यो भयो त्यही भनेको छैन है, तर यहाँ पढ्छौँ यो चाखलाग्दो कुरा कि उनीहरूलाई त के भनिन्छ हेर्नुहोस् त, साम जहिले पनि बाइबलको बाइबल लेख्ने समयमा छ नि, एकदम एकदम ज्ञानको बुद्धि थिएन कि रोमी सरकार। अनि यदि एउटा पहरेदार आफ्नो काममा विफल भएको खण्डमा, जसरी ऊ सुत्यो भने होइन, अनि कैदी भाग्यो भने त्यो सुत्ने गार्डलाई चाहिँ मृत्युदण्ड दिइन्थ्यो, तर यहाँ चाहिँ उनीहरूलाई भनेर पैसा पो दिइरहेछ। अनि एकदम उनीहरूले सिकाउँछ के भन्ने अरूलाई, अनि उनीहरूलाई निश्चित पनि छ कि पिलातोस कानमा पुग्छ भनेर हामी अनि हामी मिलाइदिन्छ त्यो कुरा पनि भन्दैछ। अनि अब पिलातोस पनि अब हामी हेऱ्यौँ भने प्रेरित पुस्तकतिर भने यो रोमी कर्मचारी घुसमा उनीहरू चाहिँ चल्थे एकदम है। अनि त्यसैले गर्दाखेरि अब यो त्यो रोमी पहरेदारहरूले चाहिँ पैसा त लिए तर मनमा के सोचे होला, यी युदी पुजारीहरू भन्दै पैसा लियो होला है, फटाहरू भन्दै लियो होला, तर उनीहरू पनि त्यही फटा काम गर्न गए। अनि उनीहरूले के भने सुन्नुहोस् न कति हाँसो उठ्दछ यसो विचार गर्यो भने पनि, त्यसका चेलाहरू राति आएर हामी निदाइरहेका बेलामा त्यसलाई चोरेर लगेछन्। एक त एउटा पहरेदारले म पहरेदार म गार्ड जो सुत्नु नहुने चाहिँ सुतेँ पहिलो कुरा थियो, अर्को कुरा चाहिँ हामी सुतिरहँदाखेरि चेलाहरू आएर लग्यो अरे, अनि सुतिरहँदा आँखा खुल्ला गरेर सुतिरहेको थियो तिमीहरू देखिरहेको थियो चेलाहरू आइरहेको, यो हुने नसक्ने कुरा, उनीहरूले हतर पत्तर बनाएको झुट हो कि। त्यसैले गर्दाखेरि प्रभुले पनि संसारको यी मान्छेहरूलाई चाहिँ उनीहरूकै कपटमा चाहिँ पक्रनु भएको छ। अनि तर कस्तो भने मान्छेहरू चाहिँ जब सत्य जान्न चाहँदैन, उनीहरू वास्तविकता जान्न चाहँदैन, उनीहरू जसरी भए पनि बहाना बनाउँछ, उनीहरूलाई सत्य तथ्य चाहिएको छैन है, उनीहरूलाई चाहिँ आफ्नो अविश्वासमा चाहिँ अगाडि बढिरहनलाई चाहिँ उनीहरूलाई चाहिँ जे भए पनि हुन्छ, काम चल्छ त्यो। तर त्यही पनि जो चाहिँ खुल्ला छन् भनेको मतलब परमेश्वरतर्फ, इमान्दार छन्, साँच्चै नै खोजिरहेछन् हृदयदेखि म सत्य वास्तविकता जान्न चाहन्छु भन्नेले चाहिँ जान्छ, के जान्दछ उसले जान्नेछ होइन, जाने छैन भने येशु ख्रीष्ट जिउँदो हुनुहुन्छ, विश्वासीले भन्छ मेरो हृदयमा जिउनुहुन्छ। अब यो बौरी उठाइ, प्रभु येशु ख्रीष्टको बौरी उठाइ चाहिँ नयाँ नियममा कम्तीमा 104 पटक उल्लेख भएको छ, 104 यति महत्त्वपूर्ण। बौरी उठाई यदि प्रभु येशु ख्रीष्ट गर्नुभएको भए त्यहाँ कुनै पनि सुसमाचार भन्ने कुरै हुँदैन, त्यहाँ कुनै पनि उद्धार मुक्ति भन्ने हुँदै हुँदैन, त्यहाँ संसारले भन्छन् इसाई मत भन्ने पनि हुँदैन थियो, अनि मानिसहरूको लागि आशाको सन्देश पनि हुँदैन थियो, जस्तो कि आरामदायले चाहिँ हाम्रो प्रेमजीलाई चाहिँ तपाईँलाई आशा छ भन्नुहुन्थ्यो अरे बेला, यस्तो यस्तो तपाईँलाई आशा छ कसरी भन्न सक्नु भयो, किनभने प्रभु येशू ख्रीष्ट जिउनु भएको है। अब हामी विश्वासीहरूले चाहिँ प्रभु येशू ख्रीष्टको बौरी उठाइमाथि, उहाँ बौरी उठ्नुभएको प्रभुमाथि विश्वास गर्दछौँ, गर्नुपर्छ। रोमी 10:9 भनेको छ, त्यहाँ पढ्न हामी एकचोटि पढौँ, रोमी 10:9 यदि तिमीले आफ्नो मुखले प्रभु येशूलाई स्वीकार गर्यो भने र परमेश्वरले उहाँलाई मरेकाहरूबाट बौर्याएर उठाउनु भयो भने, आफ्नो हृदयमा विश्वास गर्यो भने तिमीले के पाउनेछौ भनिदिनुहोस् त, मुक्ति पाउनेछौ। यदि उहाँ बौरेर नउठ्नु भएको भए हामीले के विश्वास गर्ने, हामीले कहाँबाट मुक्ति पाउने, कुन चाहिँ आशा, खालि हाम्रो त के हुन्थ्यो भने जुन हामी भन्ने गर्थ्यौँ कि स्कुलमा पहिला, खाने पिउने मोज गर्ने अनि मर्ने। हाम्रो म स्कुलमा पढ्दाखेरि चाहिँ 10 क्लास पुगेपछि चाहिँ जीवनको उद्देश्य के हो लेख्नु पर्थ्यो क्या, होइन 16-17 वर्ष गएर जीवनको उद्देश्य लेख्ने, जीवनको उद्देश्य, अनि धेरैले के लेख्थ्यो भने है खाने पिउने मर्ने के अरे मोज गर्ने अनि मर्ने, त्यही लेख्थ्यो अहिलेसम्म याद छन् के लेखा जस्तो लाग्थ्यो, मलाई यो त मलाई त त्यो आशा दिँदैन थियो क्या। अनि कोही कोही डाक्टर बन्ने भन्थ्यो, कोही कोही इन्जिनियर बन्ने भन्थ्यो होइन, अब तर वास्तविकता चाहिँ त्यही रहेछ, त्यो जसले लेख्यो नि मर्ने आशा छैन। तर हामी बौरी प्रभु येशु बौरिएर उठ्नुभयो भनेर हामीले विश्वास गर्छौँ मात्र होइन, हामीले किन विश्वास गर्छौँ पनि जान्नुपर्छ प्रियहरू। हामी किन विश्वास गर्दछौँ? हाम्रो विश्वास चाहिँ सत्यको जगमाथि बसालिएको विश्वास हो प्रिय। अनि सबैभन्दा ठुलो सत्य अथवा तथ्य चाहिँ के हो भने परमेश्वरले येशुलाई बौराएर उठाउनु भयो। प्रेरित 5:30 प्रेरितहरूले त्यही भन्दैछन्, परमेश्वरले एकचोटि पढौँ न है, प्रेरित 5:30 प्रेरित 5:30 प्रेरित 5:30 हाम्रा पिता पुर्खाहरूका परमेश्वरले येशुलाई बौराएर उठाउनु भयो जसलाई तपाईँहरूले रूखमा झुन्ड्याई मार्नुभयो। यो नै वास्तविक तथ्य माथि हाम्रो विश्वास राखिएको होस् है, लै लैको विश्वास होइन, अरे अरेको विश्वास होइन, गाउँ सबै लागेर हामी पनि विश्वास गर्ने त्यस्तो होइन होइन, यो वास्तविक तथ्य। अनि सानी सबैले गवाई बाँडेकोले होला मलाई पनि यहाँ बुझाउनु मन लागेको के अरे, जब मैले सुसमाचार सुने नि है, झन्डै च्यापिसकेको त्यो चिठी, अनि एउटा प्रश्न चाहिँ मेरो अगाडि चाहिँ आयो, राति म सुत्न सकिरहेको छैन, योहन्ना 3:36 चाहिँ मलाई चाहिँ पक्रेको छ, जसले पुत्रमाथि विश्वास गर्दैन उसले जीवन देख्ने छैन तर परमेश्वरको क्रोध उसमाथि पर्नेछ, अथवा ऊ परमेश्वर क्रोध मुनि छ। अनि एउटा मात्र प्रश्न अब चाहिँ मलाई आयो, ल म यो हो कि होइन म खोज्छु, यो वास्तवमै हो भने हो, प्रभु येशू जिउँदो हुनुभएको हो भन्ने कुरा, यदि होइन भने होइन, त्यसरी चाहिँ मेरो निष्कर्ष निकालेँ। अनि त्यसपछि म चाहिँ पुस्तकालयतिर गएँ, अब के थाहा थियो होला सबै जवाफ चाहिँ पुस्तकालयले दिन्छ भन्ने ठान्थेँ कि मैले चाहिँ, अनि खोजी त्यहाँबाट सुरु भयो। अनि केही समयपछि मैले त के प्रभुले मलाई भेटाउनु भयो होइन, अनि त्यसैले यो तथ्य यो वास्तविक सत्यतामाथि चाहिँ हाम्रो विश्वास अडेकोले हेर्नुहोस् है, सुसमाचारको विरोधीहरूले चाहिँ के गर्नुपर्छ भने, यदि साँच्चै हाम्रो विश्वासलाई चाहिँ भत्काउने हो भने, यदि इसाई विश्वासलाई नष्ट गर्ने हो भने, सुसमाचारका शत्रुहरूले चाहिँ यो तथ्यलाई चाहिँ नष्ट गर्नुपर्छ, येशु ख्रीष्ट दौडेर उठ्नु भयो भन्ने कुरालाई चाहिँ उनीहरूले ढ्याङ्ग गरेर चाहिँ त्यो जग फाल्न सक्यो भने म पनि ढल्छु, त्यो बेलासम्म ढल्दैन किन म त्यहाँ खडा छु, अनि तपाईँ पनि त्यही हुनुहुन्छ होला प्रियहरू मेरो विश्वास छ। अनि हाम्रो चुनौती त्यही नै हो अविश्वासीहरूलाई, ठिक छ येशु ख्रीष्ट दौडेर उठ्नु भएको होइन भनेर देखाउनुहोस्। थुप्रै यहाँ लेखोटहरू छन्, थुप्रै गवाहीहरू छन्, अरू कुनै पनि प्राचीन समयमा मरेको व्यक्तिको दफनको बारेमा त्यत्रो डिटेलमा लेखिएको छैन, मृत्युको बारेमा त्यत्रो डिटेलमा कसैको लेखेको छैन प्रियहरू, त्यो पनि घटना भएको केही समय पछि नै आँखाले देखेका व्यक्तिहरूले होइन। यो ढाल्न सक्नुहुन्छ भने त्यो दिन चाहिँ म पनि ढल्ला त्यो त चुनौती थाहा भएर कि यो कहिले पनि नहल्लिने चट्टानमाथि छ। त्यसैले जुन दिन उनीहरूले चाहिँ ख्रीष्टको बौरी उठाइलाई चाहिँ फ्याँक्न सक्छन्, त्यही दिन त्यो सुसमाचारको विरोधीको काम पनि पुरा हुन्छ। अनि छ नि है एकदम चाखलाग्दो छ कि यो अध्ययन, यो संसारको अविश्वासीहरूले चाहिँ प्रयास पनि गरे, जस्तो कि एकजना लु वालेस भन्ने चाहिँ एकजना ठुलै पदको मान्छे थियो, मिलिटरी मान्छे अमेरिकामा, अनि ऊ चाहिँ चर्च जान्थ्यो होइन, तर ऊ विश्वास थिएन होइन, थाहा पनि थिएन मतलब थिएन, खालि चर्च गइरहेको थियो। अनि एउटा प्रख्यात कुख्यात भनौँ न अझ ख्रिस्ट विरोधी रबर्ट इङ्गरसोल भन्ने चाहिँ थियो त्यो बेलामा, यो 150 वर्ष कति समय अगाडि हो अमेरिकामा, अनि ऊ चाहिँ ठाउँ ठाउँमा गएर चाहिँ परमेश्वर छैन भन्ने प्रमाण दिने चाहिँ, अनि उसको प्रमाण चाहिँ कस्तो हुन्थ्यो भने, उसले सबैलाई भेला गराउँथ्यो, रबर्ट इङ्गर्सोल आएछ भनेपछि सबैजना सुन्नलाई तयार, अनि त्यसपछि त्यो बेलाको घडी चाहिँ खल्ती भन्थ्यो, यस्तो गोलो अनि चेन भएको निकाल्थ्यो। परमेश्वर छैन भनेर म प्रमाणित गर्छु, सबैजना सुन्नुहोस्, म 5 मिनट दिन्छु परमेश्वरलाई, अनि 5 मिनटभित्र उहाँले चाहिँ मलाई प्रहार गरून् यदि स्वर्गमा छन् भने, छैनन् भने चाहिँ मलाई प्रहार गर्न सक्दैनन्। हेर्नु भएन सबैजना त्यो बेलामा त अहिले जस्तो एकदम त्यस्तो खालको कठोरता अहिले चाहिँ थिए, अहिले जस्तो थिएन कि त्यो बेला चाहिँ साँचो विश्वासी नभए पनि डराउँथे, परमेश्वरको नाम नै त्यस्तो गर्यो भनेर अविश्वासी पनि, अनि उनीहरू चाहिँ एकदम पर्खेर बस्थे, टिक 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 घडी चाहिँ जान्थ्यो, 5 मिनट बन्द सकेपछि ठ्याप्प बन्द गर्थ्यो। अब दाजुभाइ दिदीबहिनीहरू मैले प्रमाणित गर्ने परमेश्वर छैन, अनि फेरि अर्को सहरमा जान्थ्यो। औ त्यस्तै मान्छे यो लु वालेसलाई भेटेछ अहिले, अनि उसले चाहिँ फेरि आफ्नो सब ओकाल्न थालेछ, प्रभुको विरुद्धमा, बाइबलको विरुद्धमा, येशूको विरुद्धमा, बरु सबै विरोध गर्छ नि यो मिलिटरी मान्छे चाहिँ तङ्ग बर बनेछ कि, म त चर्च जाने मान्छे, यसले त यो यो भन्यो, मैले त एक शब्द पनि बोल्न सकेन। उसले भने म पनि हेर्छु, म खोज्छु के हो भयो, अनि उसले चाहिँ अध्ययन गरे, उसको थुप्रै काम थियो है, एकदमै ठुलो काम भनौँ न सरकारी ओहदा भएको, तर गर्दै 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 अन्तमा चाहिँ उसले एउटा किताब लेख्यो बेन हर भन्ने, अनि त्यो किताब लेख्दा लेख्दै ऊ विश्वासी भयो, प्रकाश है छोटो। अनि त्यस्तै अरू व्यक्तिहरू पनि कैयौँ छन् जसले साँच्चै नै खोटाल्न थाले नि, अनि खास बौडी उठेको होइन तर यसो भएको होला, बौडी उठेको होइन तर यसो भएको होला, अनि सबै सम्भावनाहरू ढल्दै 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 गयो, एउटै मात्र सम्भावना, एउटै मात्र आखिरमा पुग्यो, उहाँ बौरी उठेकै हुनुपर्छ। अब त्यो भयो त्यो अविश्वासीको दृष्टिकोणबाट। अब मान, अब यहाँ कुरा गर्दै जाउँ, मान कुनै एउटा एउटा कुनै धर्मावलम्बी, कुनै अगुवा भनौँ होइन, कुनै धर्मको अथवा एउटा राजनीतिक अगुवाले चाहिँ रेडियोमा यस्तो फुकेछ एक दिन, दाजुभाइ दिदीबहिनीहरू सुन्नुहोस् भनेर कुनै एउटा राजनीतिक नेताले, यो थाहा पाउनुहोस् कि म भोलि काठमाडौँ जानेछु र काठमाडौँ जाँदाखेरि मेरा शत्रुहरूले मलाई हत्या गर्नेछन्, मेरो शरीरलाई चाहिँ दफन गर्नेछन्, अनि एक हप्ता नपुग्दै म बौरेर उठ्नेछु, सैन्यले मलाई देख्नेछन् जिउँदै। अब यस्तो रेडियोमा फुक्यो भन्दा यो त एकदम असाधारण सूचना हुन्थ्यो रेडियोमा, अब कसले विश्वास गर्थ्यो यस्तो है। अब सुन्नुहोस्, प्रभु येशूले चाहिँ स्पष्टै दावी गर्नुभएको थियो, म मसीह हो, म परमेश्वरले नियुक्त गर्ने अभिषिक्त, अगमबाणीले बताएको मसीह मै हो, म जीवित परमेश्वरको पुत्र हो, सबै दावी गर्छन्। त्यति मात्र उहाँले थप दावी गर्नुभयो अचम्मको, कि उहाँलाई मारेको म मलाई मारेको तेस्रो दिनमा म बौरेर उठ्नेछु। एकचोटि हेर मत्ती 16 21। त्यस समयदेखि येशूले उहाँलाई यरुसलेम जानु, बुढा प्रधानहरू, मुख्य पुजारीहरू र शास्त्रीहरूबाट अनेकौं दुःख भोग्नु, मारिनु र तेस्रो दिनमा बिउताइनु आवश्यक छ भनी आफ्ना चेलाहरूलाई देखाउन थाल्नुभयो। 17:9 पनि हामी पढ्नेछौ, अनि उहाँहरू पहाडबाट ओर्लदै गर्नुहुँदा येशूले उनीहरूलाई यसो भन्दै आज्ञा गर्नुभयो, मानिसका पुत्र, मरेकाहरूबाट बौरेर नउठुन्जेल यो दर्शनको कुरा कसैले नबताउनु। 17:22 अनि उहाँहरू गालिलमा रहँदै गर्नुहुँदा येशूले उनीहरूलाई भन्नुभयो, मानिसका पुत्र मानिसहरूका हातमा पक्राइनेछन्, तिनीहरूले उनलाई मार्नेछन् र तेस्रो दिनमा उनी फेरि बौराइनेछन्। 20:18 पनि हेर, हामी माथि यरुसलेमतिर जाँदैछौँ, अनि मानिसका पुत्र मुख्य पुजारीहरू र शास्त्रीहरूका हातमा पक्राइनेछन्, अनि तिनीहरूले उनलाई मृत्युदण्डको योग्य ठहराउनेछन्, अनि तिनीहरूले उनलाई गिल्ला गर्न, कोर्रा लाउन र क्रुसमा टाँग्नका लागि अन्य जातिहरूको हातमा सुम्पिनेछन् र तेस्रो दिनमा उनी बौरेर उठ्नेछन्। 26:32 पनि 26 32 तर बौरेर उठेपछि म तिमीहरूभन्दा पहिले गालिल जानेछु। याद गर्नुहोस् धेरैजसो चेलाहरू गालिलका थिए अनि त्यसैले घरिघरि त्यो आएको होइन बौरी उठेपछि गालिलमा अनि उहाँको धेरैजसो यरुसलेममा केही समय उहाँको बौरी उठाएको देखा पराई भयो बाँकी चाहिँ गालिलमा भयो त्यो अहिले हेर्नुहोला। अब यो कुरा प्रभु येशूले केवल आफ्नो चेलाहरूलाई मात्र भन्नुभएको खुसुक्क होइन खुसुखुसु होइन उनीहरूलाई मात्र भन्नुभएको कुरा थिएन। प्रियहरू शत्रुहरूलाई पनि थाहा थियो हेर्नु न 27:63 पद्यो खुल्ला खुल्ला एकदम थाहा थियो 27:63 पदमा उहाँको मृत्यु भएपछि हजुर हामीलाई याद छ जिउँदो हुँदा यस त्यस ठगले 3 दिनपछि म फेरि बौरेर उठ्नेछु भन्ने भन्ने गर्थ्यो शत्रुहरूलाई पनि थाहा थियो अनि त्यसैले त हो जब हामी 28:6 अब पढ्छौँ यी शब्दहरू हामी पाउँछौँ स्वर्गदूतले भनेको फेरि पढ 28:6 उहाँ यहाँ हुनुहुन्न किनभने त्यसपछिको दुईटा शब्दहरू के छ उहाँले भन्नु भए अनुसार उहाँ बौरेर उठ्नुभयो हेर्नुभयो उहाँले भन्नुभए अनुसार उहाँ बौरेर उठ्नुभयो जे भन्नुभएको थियो ठिक त्यही नै पुरा भएको छ उहाँले चाहिँ भ्रममा पार्ने उहाँ व्यक्ति हुनु त्यसैले प्रियहरू है जो यसो इमान्दार साथ हेऱ्यो भने चाहिँ हामी चाहिँ यसरी हेरौँ न यसरी पढौँ कि मानौ हामी चाहिँ अविश्वासी तरिकाले चाहिँ बाइबल पढ्दैछ तर कस्तो भने जान्नलाई खास के भएको थियो भनेर जान्नलाई हामी पढ्दैछौँ रे विश्वास नै भइसकेको छैन रे मानव प्रभुको बौरी ठाईमा हामी चाहिँ जुन स्थितिमा थियौँ नि पहिला अनि त्यही अनुसार यसो पढ्दै जाउँ त्यसरी सोचौँ होइन सबभन्दा पहिला हामी पढ्दै जाँदा पत्रुसको बारेमा पढ्छौँ ओहो यसले त 3 दिनचोटि आफ्नै गुरुलाई इन्कार गरेछ पढ्दै जान्छौँ अरे 53 दिनपछि के भयो यसलाई ऊ त साथ हजारौँको सामु जेल जान पनि डराएको छैन कोरा खान पनि डराएको छैन धम्कीसँग पनि डराएको छैन चुप लाग्दैन न डराइसँग के भन्छ येशू बौरेर उठ्नु भएको छ केही न केही त भएकै हुनुपर्छ त्यसपछि हामी पढ्दै जान्छौँ अनि हामी खोतल्दैछौँ के हो यो बौरी ठाई भन्छन् अनि याकुबको बारेमा हामी पढ्न थाल्छ ए यो याकुब प्रभुकै भाइ पर्ने रहेछ यसले पनि विश्वास गराइदिन्छ पहिला युहन्ना 7 लेखेको छ कुनै बेला पढ्नुहोस् होइन एउटै घरमा हुर्केको मरियम र युसुफ छ तर पछि यो याकुब चाहिँ यरुसलेम मण्डलीको अगुवा बन्छ उसले आफूलाई चाहिँ के भन्छ याकुब पत्रमा म चाहिँ परमेश्वर र येशु ख्रिस्टको दास हुँ भन्छ येशु ख्रिस्टको भाइ हुँ भन्दैन येशु ख्रिस्टको दास हुँ ओ कसरी यो भयो पहिलो कोरिन्थी 15 एकचोटि पल्टाउनुहोस् त पहिलो कोरिन्थी 15 एउटा विश्वासै नगर्ने उहाँको घरकै एउटा परिवारको सदस्य अनि यहाँ पहिलो कोरिन्थी 15 हामी पढ्छौँ अनि 7 उहाँ बौरी उठ्नु भएपछि कस कस कहाँ देखा पर्नुभयो यहाँ सूचीमा पढ्दैछौँ 7 त्यसपछि उहाँ याकुब कहाँ देखा पर्नु भयो अनि त्यसैले केही नै केही भएको हुनुपर्छ त्यहाँ यो याकुबलाई अर्को पढ्दै जाँदाखेरि एउटा शङ्का गर्ने थोमा शङ्कालु थोमा भेट्छ हामीले उसकै साथीहरूले भन्छन् हामीले प्रभुलाई देख्यौँ अनि उहाँको हातमा हामीले पालहरू देख्यौँ उहाँको कोखामा पनि पाल देख्यौँ उहाँ जिउँदो हुनुहुन्छ उहाँले हाम्रो बिचमा खानु पनि भयो तर थोमाले भन्छ म विश्वास गर्दिनँ तिमीहरूको गवाही म विश्वास मैले आफैले नछुएसम्म मेरो आँखाले देख्नुपर्छ क्या अनि मैले नै छुनुपर्छ मेरो औँला राख्नुपर्छ उहाँको पाल उसले त विश्वास गर्नेवाला नै छैन यस्तो व्यक्ति त तर ऊ चाहिँ पछि जो यस्तो विश्वास गर्दिन भन्ने व्यक्ति चाहिँ पछि गएर के भयो यो चाहिँ बाहिरको इतिहासमा छ कि बाहिरमा उल्लेख छैन तर पुरानो लेखोटहरूमा के छ भने यो थोमा चाहिँ पर्सिया र इन्डियामा सुसमाचार प्रचार गर्न आए। गोवामा आउँदाखेरि चाहिँ उसलाई भालाले हानेर मारिदियो, थोमा ऊ मर्न तयार थियो। यति पर आएर सुसमाचार सुनाए, त्यहाँ अहिलेसम्म पनि होइन, अहिले त नामधारी मात्र छन् त्यहाँ क्रिस्चियनहरू, अब पुस्तौ बितिसक्यो नि त होइन, तर छन्। कसरी यो ठाउँमा बदलियो, शङ्का गर्ने ठाउँमा कसरी विश्वास गर्ने ठाउँमा भयो, केही न केही भएको हुनुपर्छ है। एउटा सामान्य व्यक्तिले पढ्यो भने उसले त यो निष्कर्ष, अर्को साउलको बारेमा उसले पढ्न थाल्छ, ओ साउल त एकदमै इसाई विरोधी रहेछ, ख्रिस्ट विरोधीको पनि ख्रिस्ट विरोधी रहेछ, यो त एकदम खुगार रहेछ भनेर चाहिँ उसले थाहा पाउँछ। तर यही व्यक्ति चाहिँ साउल है मण्डलीलाई उजाड पार्दै, पुरुष स्त्री भन्नु छैन झेलखानामा हुँदैछन्, स्टिफनसलाई त्यहाँ ढुङ्गाले हानेर मार्दाखेरि ऊ एकदम स्याबास भन्दैछन् है, कसरी यो साउल यस्तो शत्रु चाहिँ मण्डलीको सबभन्दा ठुलो प्रचारक बने, जसले यति परिश्रम गरे कि भनेर साध्य छैन। हिजो पढेको थिएँ 39-39 कोरा मैले युदीहरूको हातबाट पाएँ, तीन पटक लौरोले हिर्का, मेरो जहाज दुई पटक भत्ता घुम्नु भयो, जहाँ पनि शत्रुहरूले मलाई ढुकिरहेका थिए, तर ऊ चाहिँ एकदम त्यो देखा पोखिरहेको थिएन त्यहाँ, उसले भन्दा मलाई करै लाग्यो तिमीहरूलाई भन्न, किनभने विश्वासीहरूले पनि उसलाई चाहिँ शङ्का गरिरहेको थियो, अनि उसले चाहिँ बताउनु पर्यो म चाहिँ यसरी चाहिँ ख्रिस्टको निम्ति जिएँ। अब कसरी प्रभु येशूलाई विश्वास गर्नेहरूलाई मार्ने व्यक्ति चाहिँ प्रभु येशूको लागि अब मर्नु तयार छ, केही न केही भएको हुनुपर्छ। अनि हामीलाई उसको गवाही छ, उसले चाहिँ सिरियाको दमिश्कमा भएका विश्वासीहरूलाई समात्न गइरहेको बेलामा त्यो सहर नजिकै आइपुग्दाखेरि उसले भन्छ दिउँसो नै एकदम उज्यालो चम्क्यो मरे वरिपरि, हामी लड्यौं अनि एउटा आवाजले मलाई भन्यो हे साउल साउल तिमी मलाई किन खेद्दछ सताउँछ, म येशू हुँ है। अनि उसले चाहिँ प्रभु येशूलाई देखेकै थियो, अनि देख्ने बित्तिकै ऊ अन्धा है, अनि केही दिनपछि उसको आँखा पनि खोल्दियो, त्यो अलौकिक तरिकाले थियो। त्यसले केही न केही भएको हुनुपर्छ है साउल, केही सबै झुट बोल्दैछन्। त्यसपछि त्यो 11 चेलाहरू जो चाहिँ अस्ति भनेको थियौँ डर्सेर खरायो जस्तो भागिरहेको थियो उनीहरू है, तर पछि गएर उनीहरू यति साहसी प्रचारकहरू बने कि उनीहरूको विश्वासको निम्ति उनीहरू मर्न तयार छन्। यहाँसम्म कि पहिलो शताब्दीको रोमी साम्राज्यले नै उनीहरूको प्रचारको प्रभाव र असर उनीहरूलाई महसुस भयो। एक्चुली हेरौँ न कलसी 1 जस्तो कि अब यिनीहरू माझीहरू हेर्नुहोस्, उनीहरू अनपढहरू हुन् है, अनि उनीहरूले चाहिँ रोमी साम्राज्यलाई फर्काएको छ। रोमी के अरे कलसी 1:5 हामी पढ्छौँ, यस आशाका निम्ति जो तिमीहरूका लागि स्वर्गमा राखिएको छ, जसको विषयमा तिमीहरूले अघि नै सुसमाचारको सत्यताको वचनमा सुन्यौ छपथ, जो तिमीहरूका आएको छ, जसरी सुन्नुहोस् त सारा संसारमा नै आएको छ अनि यसले फल फलाइरहेको छ। अनि 23 पनि अवश्य 1:23, यदि तिमीहरू जब बसालेर स्थिर भएर विश्वाससम्म लागिरह्यो भने, विश्वासमा लागिरह्यो भने र सुसमाचारको आशाबाट हटेनौ भने, जुन सुसमाचार तिमीहरूले सुनेका छौ, जुन चाहिँ सुन्नुहोस् है स्वर्गमुनि भएको हरेक प्राणीलाई प्रचार गरिएको थियो, जसको सेवक म पावल बनाएको छु। पहिलो शताब्दीभित्रमा नै रोमी साम्राज्य कहाँ फैलिसकेको थियो पुरै है, अर्थात् उनीहरूले चाहिँ अब यो कसरी सम्भव हुन सक्छ है, यदि प्रभु येशू साँच्चै नै बौरी नगुट्नु भएको भए, उनीहरूले प्रचार गरे होइन। अनि म सोध्छु तपाईँहरूलाई, के मान्छेहरू जो जुन कुरा उनीहरू आफै विश्वास गर्दैनन्, आफूले विश्वासै नगरेको कुराको लागि कोही मर्न तयार हुन्छ तयार हुन्छ, त्यसैले यिनीहरूले चाहिँ हामीले साँच्चै नै प्रभु येशूलाई देखेको हो भन्ने कुरा चाहिँ उनीहरूले चाहिँ पुरा विश्वासमा प्रचार गरे भन्ने कुरा चाहिँ यहाँ निश्चित छ। अनि पहिलो शताब्दीमा छ नि प्रभु येशु ख्रिस्टको मण्डली, अनि प्रभुले त भन्नुभयो म आफ्नो मण्डली खडा गर्नेछु है। अनि जब मण्डली पहिलो शताब्दीमा मण्डली सुरु भयो, याद गर्नुहोस् है, अनि मण्डली थिएन त्योभन्दा अगाडि, इजरायल थियो परमेश्वरको भाँडो, अनि इजरायलले मसीहलाई क्रुसमा टाँग्यो, अनि त्यसैले परमेश्वरको नयाँ योजना प्रकट गर्नुभयो म आफ्नो मण्डली बनाउनेछु। पहिलो शताब्दीमा मण्डली जन्मियो पेन्टेकोस्टको दिनमा, अनि के भने त्यो दिनदेखि आजसम्म यो संसारमा 2000 वर्ष भएन मण्डली छँदैछ, मण्डली छँदैछ, हराएर गएन है। अनि एकजना एचडीए मेजर भन्नेले यसरी लेखेको रहेछ, यदि क्रुसको मृत्यु नै उहाँको अन्त हो भन्ने कुरा चेलाहरूले अनुभव गरेका भए, होइन अर्थात् प्रभु येशूको मृत्यु नै त्यो नै उनीहरूको अन्तिम अनुभव, प्रभु येशूको अन्तिम अनुभव भएको भए ख्रिस्टीय मण्डली यसरी अस्तित्वमा कसरी आउन सक्यो होला भन्ने कुरा बुझ्न गाह्रै पर्छ भनेछ। यदि उहाँको मृत्यु नै अन्त भएको भए केही न केही भएकै हुनुपर्छ। अब चाहिँ तपाईँ र म आफ्नै विषयमा गम्भीर भएर सोचौँ, के तपाईँको जीवन चाहिँ पौडी उठ्नुभएको ख्रिस्टद्वारा परिवर्तित भएको छ? पत्रसको भयो, याकुबको भयो, थोमाको भयो, साउलको भयो, 11 चेलाको भयो, कैयौँको भयो, के तपाईँको जीवन चाहिँ बौरी उठ्नुभएको ख्रिस्टद्वारा चाहिँ आमूल परिवर्तन भएको छ कि छैन? के तपाईँले एउटा एकदम बदली भएको अनुभव गर्नुभयो? वास्तविक तपाईँको जीवनमा चाहिँ अर्कै भयो, अनि यो त परमेश्वर त्यो मात्र गर्न सक्नुहुन्छ, तपाईँले चाहिँ उहाँमाथि विश्वास गर्नुपर्छ। त्यसैले प्रश्न हुन्छ तपाईँलाई केही भएको छ कि छैन? अनि यो नै एकदम महत्त्वपूर्ण कुरा हो प्रिय। पावलको गवाही कस्तो छ एक दुई त पढेर, गलाती 1 गलाती 1:15 उसले भन्छ, तर जब परमेश्वरलाई जसले मलाई मेरी आमाकै गर्भबाट अलग गर्नुभयो र आफ्नो अनुग्रहद्वारा मलाई बोलाउनु भयो, 16 किन बोलाउनु भयो, आफ्नो पुत्रलाई ममा प्रकट गर्न असल लाग्यो। बौरी उठ्नुभएको प्रभु येशू ख्रिस्ट चाहिँ यहाँ म भित्र आउनुभएको छ, अनि उहाँलाई चाहिँ यो भाँडोद्वारा चाहिँ प्रकट गर्न चाहिँ असल लाग्यो, अनि त्यसैले उहाँ म भित्र जिउँदै हुनुहुन्छ भन्छ। गलाती 2:20 पनि त्यस्तै तरिकाले भन्छ उसले, म ख्रिस्टसित क्रुसमा टाँगिएको छु। त्यो इसाईहरूलाई मार्ने साउल चाहिँ क्रुसमा टाँगिसक्यो, तरै पनि म जिउँछु, त्यसो भए पनि म त होइन तर ख्रिस्ट म भित्र शब्द के छ, जिउनुहुन्छ है। बौरी उठाएको खबर दियो है, जिउनुहुन्थ्यो उहाँ 2000 वर्ष अगाडि बौरी उठ्नुभयो, एकदम राम्रो भयो, एकदम राम्रो, त्यही हो त हाम्रो गवाई, म भित्र जिउनुहुन्छ है, त्यो हो गवाई होइन। प्रभु हामीलाई सहायता गर्नुहोस् त्यस्तो प्रकारको तरिकाले जियोस् भनेर पवित्र आत्मा आइदिनु भएको छ यहाँ। अब छ नि छिटो छिटो, ख्रिस्ट प्रभु अब देखा पर्नुहुन्छ नयाँ नियममा 6 पुस्तकहरूमा 5 फरक फरक व्यक्तिहरूले उहाँको बौरी उठाईमा देखा पराई भएको, बौरी उठाई भएर उहाँ देखा पर्नु भएको कुरा चाहिँ लेखेका छन्। ती 6 पुस्तकमा चाहिँ 4 चाहिँ सुसमाचारको मत्ती मर्कुस लुका योना हो, त्यसपछि प्रेरितको पुस्तक हो, अनि 6 चाहिँ पहिलो कोरिन्थियो। अब ती 6 मध्ये कम्तीमा 3 पुस्तकहरू चाहिँ प्रत्यक्ष आफ्नै आँखाले देखेको व्यक्तिहरूले लेख्दैछन्। एउटा मत्ती हो, कर उठाउने मान्छे, महसुल उठाउने, प्रभुलाई चिन्नुभन्दा अगाडि पछाडि अगाडि। त्यसपछि अर्को चाहिँ युहन्ना हो, माछा मार्ने जालहारी मान्छे। अर्को चाहिँ पावल, ऊ चाहिँ विद्वान फरिसी। अनि त्यसपछि अनि त्यो बयानमा हेऱ्यो भने चाहिँ लगभग यस्तो प्रकारले आउँछ, देखा पर्नुभएको उहाँको क्रम, सब भन्दा पहिला पहिला कुन मान्छे कहाँ देखा पर्नुभयो भने सातवटा दुष्ट आत्मा निकालिएको मरियम मग्दलिनी एउटा स्त्री कहाँ देखा पर्नुभयो योहन्नाको सुसमाचारमा। त्यसपछि जो अब किनभने त्यो मतला लिएर गएका स्त्रीहरूले त देखेन, उनीहरूले त खालि स्वर्गदूत देखे, अनि स्वर्गदूतले जाऊ भने उनीहरूले त्यो ऋतु चिहान देखे, अनि दगुर्दै जाँदाखेरि चाहिँ अब उनीहरूलाई पनि प्रभु कहाँ पनि प्रभु देखा पर्ने भयो जुन अघि पढेका थियौँ जो चाहिँ मत्तीको सुसमाचारमा। अनि एउटा एकदम एउटा यो मैले छुट्याएको छु त्यहाँ जाँदै एकचोटि मत्ती 27 ज्यादै मिठो कुरा छ त्यहाँ मत्ती मत्ती 27 जब त्यो स्त्रीहरू कहाँ प्रभु देखा पर्नुहुन्छ अनि मत्तीको 28 छ होइन नि मत्ती 28:9 अनि तिनीहरू के अरे 10 तब येशूले तिनीहरूलाई भन्नुभयो नडरा जाओ मेरा भाइहरूलाई गालिल जानु भनिदेऊ र त्यहाँ तिनीहरूले मलाई देख्नेछन्। अनि अब छ नि तपाईँले मर्कुसमा पल्टाउनुहोस् त मर्कुसमा यो तुलना गर्दैछ हामीले मर्कुसको सुसमाचारमा अनि स्वर्गदूतले भनेको कुरा उहाँको स्वर्गदूतले भनेको कुराले चाहिँ म यहाँ भने 16:6 अनि उनले तिनीहरूलाई भने उदेक नमान मर्कुस 16:6 है अनि उनले तिनीहरूलाई भने उदेक नमान तिमीहरू क्रुसमा टाँगिनु भएको नासरतका येशूलाई खोज्दैछौ उहाँ बौरेर उठ्नुभयो उहाँ यहाँ हुनुहुन्न तिनीहरूले उहाँलाई जहाँ राखेका थिए त्यस ठाउँलाई हेर अब सातपद तर जा उहाँका चेलाहरू र एकजनाको नाम पनि छ पत्रुसलाई भनिदियो पत्रुस जसले 3 प्रभुलाई इन्कार गरेको थियो जो चाहिँ निराश भएर डुबिरहेको थियो स्वर्गदूतले भन्छ पत्रुसलाई भन्न चाहिँ नबिर्स भौरेर उठ्नु भएको छ। अब त्यसैले तेस्रो चाहिँ सायद पत्रुसका देखा पर्नुभएको छ पत्रुसका चाहिँ सायद दिउँसोतर्फ दिउँसोतिर देखा पर्नुभएको हामीले अनुमान गर्छौँ। अनि किनभने अलिकति दिउँसो छिप्पिँदै गएपछि चाहिँ लुकाको सुसमाचारले बताउँछ प्रभु येशु चाहिँ 2 व्यक्तिहरू कतिले श्रीमान श्रीमती होला भन्छ हुनसक्छ एकजनाको नाम चाहिँ क्लियोपास पुरुषको नाम चाहिँ अनि अर्को एकजना छ साथमा उनीहरू चाहिँ बाटोमा हिँड्दै गइरहेको छ एकदमै उनीहरू अन्धारमुख लागेको छन् निराश भएको छन् कुरा गर्दैछन् अनि एकजना तेस्रो व्यक्ति आएर भन्छ तिमीहरू किन यस्तो मुख अन्धार पारेर के कुरा गरिरहेको उनीहरू भन्छ तपाईँको नौलो मान्छे हो क्या यरुशलेममा कस्तो घटना भयो हामीले मसीह भन्ठानेको थियो उहाँ त मर्नुभएको 3 भइसक्यो अनि त्यसपछि तेस्रो व्यक्तिले भन्न थाल्छ तर पवित्र शास्त्रमा त मसीहले दुःख भोग्नुपर्छ बौरेर उठ्नु भन्नु भएको थाहा छैन मोसाले यस्तो लेखे अनि त्यसपछि यसरी सब बताउनु थाल्छ उनीहरू छक्कैपछि यो तेस्रो व्यक्ति को हो उनीहरू चाहिँ अनि त्यसपछि कुरा गर्दा गर्दा उनीहरूको हृदय त जल्न थाल्छ अझ पनि चिनाएको छैन प्रभु येशू नै हुन्छ होइन अनि घरमा पुर्याउँछ खाना बस्छ अनि उहाँ त पाहुना होइन पाहुनाले पो रोटी लिएर भाँचेर धन्यवाद दिँदाखेरि बल्ल उनीहरूले थाहा पाउँछ प्रभु हुनुहुँदो रहेछ अनि कतिले चाहिँ अनुमान गर्छ सायद जब उहाँले रोटी लिनुभयो उहाँको हातको पुवालहरू देखिहाल्दा अनि उहाँ चाहिँ प्रभु हुनुहुन्छ भनेर थाहा पायो त्यसपछि फेरि जानुभयो त्यो भए 4 अनि त्यसपछि प्रभु येशू चाहिँ अब साँझ पख त्यो चाहिँ दिउँसोको छिपिसकेपछि साँझ अब अँध्यारो भइसक्यो 10 केलाहरू चाहिँ ढोका छुनेर बसिरहेछन् अनि त्यहाँ प्रभु देखा पर्नुभयो यो हुन्नमा छ थोमा थिएन अनि थोमाले अघि भनिहाल्ने विश्वासै गरेन एक हप्ता ठिक पछि यो रुसलमै फेरि थोमा सहित 11 चेला हुँदाखेरि चाहिँ फेरि प्रभु देखा पर्नुहुन्छ अनि थोमालाई भन्नुहुन्छ तिम्रो औँला लिएर मेरो यहाँभित्र राख अनि तिम्रो हात लिएर चाहिँ यहाँ मेरो कोखाभित्र हाल कोखाभित्र हात छिर्ने पाल रहेछ अनि अविश्वासी होइन तर विश्वास गर्ने हो अनि तुरुन्तै थोमा ले चाहिँ भन्छ, हे मेरा परमेश्वर, हे मेरा प्रभु। अनि थोमालाई भन्नुहुन्छ, तिमीले त देखेर विश्वास गरे थोमा, तर धन्य उनीहरू हुन् जसले नदेखेर पनि विश्वास गरेका छन्। त्यो चाहिँ तपाईँलाई हामी विशेष आशिष तिनीहरूलाई छ जसले नदेखेर विश्वास गरे। अनि चेलाहरू त्यसैले कहिले पनि उनीहरूको उनीहरूले प्रचार गर्दाखेरि कहिले पनि उनीहरूलाई मान्छेले विश्वास गरेन भनेर त्यस्तो लागेन क्या अरे, किनभने उनीहरू आफैले विश्वास गरेका थिएन। आइमेर आउँदा गए आइमेरको कुरा भनेर उनीहरूलाई गाली गरे, विश्वास गरेन, गरेन नि। थोमाले विश्वास गरे, गरेन, देखेर मात्र विश्वास गरे। धन्य उनीहरू हुन् जसले नदेखेर पनि मलाई विश्वास गर्न। त्यसपछि एघार नजना चेलाहरू अब गालिल जाऊ भने त गालिल गए उनीहरू, तिबेरियस समुद्र अथवा गालिल समुद्रको किनारमा प्रभु यीशुले भेट्नुभयो उनीहरूलाई, उनीहरूलाई बिहानको नास्ता पनि पठाइदिनु भएको थियो त्यो बेला त। त्यो विभिन्न घटना त्यो महत्त्वपूर्ण छ कि, सानो सानो डिटेलहरू राखिएको छ, कुरा गर्नुभएको छ। अनि अनि त्यसपछि चाहिँ गालिलमै हो 500 भन्दा बढी जनाले प्रभु यीशुलाई देखे। कुन चाहिँ पहाड हामीलाई उल्लेख छैन, तर गालिलमा। अनि पहिलो कुरन्ती 15 चाहिँ बताएको, अनि सायद त्यो नै यो मत्ती 28 जुन चाहिँ खटाउनु भएको पहाडमा गए भनेर छ नि, अनि उहाँलाई देखेर तिनीहरूले उहाँलाई दण्डवत गरे, तर कतिले शङ्का गरे भनेर मत्ती 28:16-17 पढेको थियौँ अघि। त्यो चाहिँ 500 देखा परेको घटनाकै बेल बारेमा हुनसक्छ। अनि पहिलो कोरिन्थीमा पल्टाउनु सक्छ नि, पहिलो कोरिन्थी 15 पहिलो कोरिन्थी 15 यहाँ पावलले यो पत्र लेख्दाखेरि चाहिँ 55 AD लेखेको हो, भनेपछि प्रभु यीशु बौरी उठ्नुभएको 20 सान्सुन भयो, 20 लेख्दैछ यो चिठी। अनि उसले के भन्छ भने, जुन 500 भन्दा बढीले प्रभुलाई देखेको थिए एकैचोटि, त्यसमध्ये आधाभन्दा बढी चाहिँ अझ पनि जिउँदैछन्, भनेपछि 250 अझ पनि छन्, हामीले देखेको हो भन्न सक्ने मान्छेहरू 250 है, लगभग 300 थियो होला है। अनि यो पत्र लेख्दाखेरि भनेपछि यो पत्रलाई झुटो तुल्याउनु पर्यो भने एकदम सजिलो थियो कि, खै कहाँ छ अनि कोही सबै अब होइन त्यहाँ, अनि यहाँ छु भन्ने व्यक्तिहरू थिए त्यहाँ है। अनि त्यसैले जसले चाहिँ गवाई दिन सक्छ। अनि त्यसपछि उहाँ याकुबका देखा पर्नुभयो, अघि नै हेरे हामीले उहाँको भाइ पर्ने। अनि त्यसपछि चाहिँ चेलाहरूका सँग चाहिँ कहाँ देखा पर्नुभयो, उहाँ स्वर्ग उचालिएर जाने बेलामा है, जैतुन टाढा बेतनी। अनि त्यो नै अन्त थियो त होइन, अझ पनि देखा पर्नु। स्टिफनस जब चाहिँ एकदमै साहससाथ प्रचार गर्दै थिए, अनि शत्रुहरूले चाहिँ रिसले उसलाई झम्टे, अनि बाहिर लगेर उसलाई ढुङ्गाले हानेर चाहिँ उसलाई मार्न थाले, अनि हान्दा हान्दा है ऊ चाहिँ अब मर्न लागिसक्यो। अन्तिम घडीमा चाहिँ उसले चाहिँ आफ्नो शत्रुहरूको लागि पनि प्रार्थना गर्छ, यिनीहरूलाई क्षमा दिनुहोस् भने। तर जुन बेला उनीहरूले उसलाई चाहिँ त्यसरी आक्रमण गर्ने बेला चाहिँ उसले चाहिँ माथि हेर्छ है, अनि उसले भन्छ कि म चाहिँ प्रभु यीशुलाई देख्दैछु, पिताको दाहिने हातपट्टि उभिरहनु भएको है, त्यसैले बौरी उठ्नु भएको प्रभु यीशुलाई चाहिँ एउटा विशेष तरिकाले चाहिँ स्टिफनसले देख्छ। अनि अझ त्यसपछि चाहिँ कसले देख्छ, दमिश्क जाँदै गर्दा चाहिँ पावलले देख्छ। अनि त्यसपछि अझ कसले देख्छ, बाइबलको अन्तिम पुस्तक लेख्ने यूहन्नाले चाहिँ पात्मोसको टापुमा प्रभु येशु ख्रीष्टको दर्शन देख्छ। अब यो महत्त्वपूर्ण छ के भने, अनेक खालका व्यक्तिहरूले प्रभु येशुलाई बौरेर उठ्नु भएपछि देखे, फरक फरक खालका व्यक्तिहरूले क्या, एउटै खालको व्यक्तिहरूले, अनि फरक फरक समयमा फेरि उनीहरूले प्रभु येशुलाई बौरेर उठ्नु भएको देखे। कहिले बिहान एकदम मिरमिरे उज्यालोमा मेरो मगदली, त्यसपछि अलिकति बिहान हुँदैछ त्यो स्त्रीहरू, अनि दिउँसो हुँदैछ पत्रुसले, साँझ पख 2 साँझ अब राति भइसक्यो 10 यो प्रभुले चाहिँ के किन के गरिरहनु भएको छ भने, हरेक समयमा फरक फरक छ, फेरि फरक फरक परिस्थितिमा पनि कहिले चाहिँ होइन कोठाभित्र, कहिले बगैँचामा, कहिले समुद्र किनारमा, कहिले पहाडमा, है फरक फरक परिस्थितिहरूमा, अनि घरिघरि देखा पर्नुहुन्छ। कहिलेकाहीँ चाहिँ अब सातजना भन्दा बढीजना भएको बेलामा म देखा पर्नुहुन्छ, कहिलेकाहीँ एकजना मात्र कहाँ देखा पर्नुहुन्छ, कहिलेकाहीँ दुईजना, नेक्स्ट पाँच सय भन्दा बढीजना कहाँ उहाँ देखा पर्नुहुन्छ। स्त्रीहरू कहाँ देखा पर्नुहुन्छ, फेरि पुरुषहरू कहाँ देखा पर्नुहुन्छ। एकचोटि चाहिँ उहाँ होइन अब जसमध्ये चाहिँ देखा पर्नु भएको व्यक्तिहरू कस्तो कस्तो छन्, महसुल उठाउने एकजना छ, ऊ त एकदम हिसाब किताब गर्ने मान्छे, जानेको मान्छे, अरू चाहिँ माछा मार्ने मान्छे छन् होइन, एकजना छ शङ्कालु मान्छे, उसका पनि देखा पर्नु भएको छ ठोमा, अर्को छ उहाँकै शत्रु साहस। अनि फेरि एकदम फरक फरक परिस्थिति भने नि, बगैँचामा, कहिले कोठाभित्र, कहिले बाटोमा हिँडिरहँदा, कहिले समुद्र किनारमा, यहुदियामा देखा पर्नुहुन्छ होइन पटक पटक, एक पटक भन्दा बढी गालिलमा देखा पर्नुहुन्छ, एकचोटि गालिलको पनि उत्तरतर्फ दमिश्क नेर अथवा साउललाई कहाँ देखा पर्नुभयो कि त्यहाँ भयो, एकचोटि डाँडामाथि देखा पर्नुहुन्छ, अनि एकदमै झिसमिसे होइन भर्खर उज्यालो खोल्दाखेरि पनि देख्नु देखा पर्नुहुन्छ, अनि दिउँसोको एकदम उज्यालोमा पनि देखा पर्नुहुन्छ, नत्र भने खै के देख्यो के देख्यो भन्दाखेरि मिरमिर उज्यालो होइन एकदम दिउँसोमा पनि देखाएको। अनि पटक पटक, अनि राति पनि देखा पर्नुहुन्छ, अनि कति दिनसम्म देखा पर्नुभयो भनिदिनुहोस् त, 40 दिन। त्यो त एक ठाउँमा मात्र लेखेको छ, त्यो चाहिँ डाक्टर लुकाले प्रेरित 1:3 त्यसरी त्यहाँ पढ्दा हामी प्रेरित 1:3 उहाँले दुःख भोगी सक्नु भएपछि 40 दिनसम्म तिनीहरूद्वारा देखिनु हुँदै र परमेश्वरको राज्यको विषयमा कुराहरू बताउनु हुँदै अनेकौं अचूक प्रमाणहरूद्वारा, देख्नुभयो त्यो शब्द प्रमाण दिइरहनु भएको रहेछ, यो फरक 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 व्यक्ति, फरक फरक ठाउँ, फरक फरक समय, अचूक प्रमाणहरूद्वारा उहाँले आफूलाई तिनीहरूका जीवित देखाउनु भयो। अनि डाक्टर लुक चाहिँ एकदमै होसियारपूर्वक लेख्ने इतिहासकार थिए भनेर संसारका मान्छेहरूले पनि भन्छन्। उहाँले आफूलाई जीवित देखाउनु भयो अचूक प्रमाणहरूद्वारा। अनि त्यसैले जसले उहाँलाई देखे आफ्नै आँखाले, उनीहरू चाहिँ के भए, उनीहरू चाहिँ उहाँको बौरी उठाएको साक्षीहरू भए। अनि त्यो प्रेरितको पुस्तकमा एकदम थुप्रो पढिन्छ, प्रभुको इच्छामा हामीलाई समय मिले खण्डमा हामी त्यहाँ अध्ययन गर्न हामीले सकौँ है। अब प्रश्न तपाईँहरूलाई, तपाईँ के विश्वास गर्नुहुन्छ, यी साक्षीहरू जसले हामीले देख्यौँ भन्दैछ, उनीहरू चाहिँ झुट्टा थिए कि सत्य थिए, के विश्वास गर्नुहुन्छ तपाईँ चाहिँ? योहन्ना 21 हेर्नुहोस्, योहन्ना 21 14 प्रभु यीशुको सबभन्दा नजिकको चेला यूहन्नाले लेख्छ, यी कुराहरूको विषयमा गवाही दिने चेला यिनी नै हुन्, अनि यी कुराहरू यिनले लेखे अनि हामी जान्दछौँ यिनको गवाही सत्य छ। याद गर्नुहोस् फेरि, यी गवाहीहरूले एकदम सतावट भोग्नु पर्यो, उनीहरू ले कडा सजायहरू भोग्नु पर्यो, मारिनु पर्यो, तैपनि उनीहरू यो खबर, उहाँ यहाँ हुनुहुन्न, उहाँ बौरी उठ्नु भएको छ, प्रभु येशु ख्रिस्ट जीवित हुनुहुन्छ भन्ने कुरा चाहिँ कसरी गवाही दिए भने, प्रेरित 4:2 लेखा छ आनन्दसित आनन्दसित। त्यसैले कम्तीमा एकजनाले भन्नुपर्छ जति सकि सक्यो गरे पनि, प्रचार गर्ने व्यक्तिहरूले चाहिँ आफूले प्रचार गरेको कुरा चाहिँ विश्वास गर्थे, म विश्वास गर्छु कि गर्दिनँ थाहा छैन, तर उनीहरूले चाहिँ विश्वास गर्थे भन्नुपर्छ त्यति भयो भने। अनि त्यसपछि हामी पढ्छौँ महान आज्ञा, हाम्रो राजाको महान आज्ञा, जसलाई चाहिँ प्रेरित 1:28 छ, हामी त्यति हामी पढेर अन्त गर्न लाग्दैछौँ। मत्ती 28 को 16 देखि फेरि पढौं। तब 11 जना चेलाहरू गालिलमा येशूले तिनीहरूलाई खटाउनु भएको पहाडमा गए अनि उहाँलाई देखेर तिनीहरूले उहाँलाई दण्डवत गरे। तर कतिले शंका गरे अनि तिनीहरूका आएर येशू तिनीहरूसँग यसो भन्दै बोल्नुभयो, स्वर्ग र पृथ्वीमा सारा अधिकार मलाई दिएको छ, यसकारण तिमीहरू जाऊ र सबै जातिहरूलाई चेला बनाऊ, तिनीहरूलाई पिताको र पुत्रको र पवित्र आत्माको नाममा बप्तिस्मा दियो, मैले तिमीहरूलाई जे जे आज्ञा गरेँ ती सबै तिनीहरूलाई पालन गर्न सिकाऊ, अनि हेर म सधैँभरि संसारको अर्थात् युगको अन्तसम्म नै तिमीहरूको साथमा छु। यसलाई महान आज्ञा भनिन्छ। यो चाहिँ के भने मण्डलीको प्रभुले चाहिँ अब अगाडि बढ्नु भन्ने आदेश हो। जसरी चाहिँ एउटा सैनिकको कमान्डरले चाहिँ अब चाहिँ अगाडि बढ्नु भने जस्तै चाहिँ हाम्रो प्रभुले चाहिँ हामीलाई यही आज्ञा दिनुभएको छ, स्वर्ग र पृथ्वीको अधिकार मलाई दिएको छ अनि उहाँ चाहिँ मण्डलीको शिर हुनुहुन्छ अनि उहाँ चाहिँ अब चाँडै नै स्वर्गमा फर्किन लागिरहनु भएको थियो। अहिले पनि एकदम विशेष प्रकारले चाहिँ उहाँ अब आफ्नै चेलाहरूसँग हुनेवाला थियो, किनभने 20 पदमा तपाईँले याद गर्नुभयो होला उहाँले के भन्नु, मैले तिमीहरूलाई जे जे आज्ञा गरेँ ती सबै तिनीहरूलाई पालन गर्न सिकाऊ अनि हेर म सधैँभरि यो युगको अन्तसम्म नै तिमीहरूको साथमा छु। 10 दिनपछि पवित्र आत्मा आउनुभयो र परमेश्वर नै विश्वासीहरू सित भित्र अन्तर्वास गर्दै बस्न थाल्नु भएको अचम्मको कहिले नभएको कुरा चाहिँ सुरु भयो पेन्टेकोस्टको दिनमा। त्यसलाई भनिन्छ मण्डली। हामी यो युगमा अहिले पनि बाँचिरहेका छौँ प्रियहरू, अनि यो अझै पनि अगाडि बढ्दैछ। कुनै पनि घडी प्रभु आउँदै हुनुहुन्छ, उहाँ नआउन्जेल हामीलाई मौका छ के गर्न, उहाँको महान आज्ञा पालन गर्न। अनि यो महान आज्ञाको मुख्य चाबी आज्ञा के हो, 19 पदमा छ, सेला बना। यही हो, नबिर्सिनुहोस्, सेला बनाओ। अनि यो शब्द सेला बनाओ भनेको चाहिँ सिकाऊ कसलाई, सबै जातिहरूलाई है। अब चाहिँ सारा अन्य जातिहरू यहुदी फरक छैन उनीहरूलाई समेटेको छ, सेला बनाओ। अनि हामीले होइन होइन सोचौँ होइन यो के हो एउटा चेला भनेको, होइन कसरी एउटा चेला एउटा व्यक्ति चेला बन्छ, अनि एउटा चेलाको जिम्मेवारी के हो। चेलाको जिम्मेवारी 20 पद, मैले तिमीहरूलाई जे जे आज्ञा गरेँ ती सबै तिनीहरूलाई पालन गर्न सिकाऊ भनेपछि पालन गर्नु रहेछ अनि अरूलाई पनि सिकाउनु रहेछ, हाम्रो जिब्रोद्वारा हाम्रो जीवनद्वारा। अनि तब हाम्रो जिब्रोले भनेको पनि प्रभाव गरिन्छ। हेर्नुहोस् यो महान आज्ञाको काम अगाडि बढ्दै 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 गएर है तपाईँ कहाँ आइपुग्यो, म कहाँ आइपुग्यो है। अनि मण्डली प्रभु येशूले सफलता साथ बनाउँदै हुनुहुन्छ, 2000 वर्ष भइसक्यो। यहुदीहरूको राजा एक दिन आउनुहुन्छ यस पृथ्वीमै, तर यस युगको अन्तरालमा चाहिँ एउटा विशेष काम गर्दै हुनुहुन्छ अनि त्यो चाहिँ हामी गहिरेर बुझ्न चाहन्छौँ। जसलाई मण्डली भनिन्छ अनि जुन चाहिँ प्रेरित 2:47 लेखिएको छ, हाम्रो यहाँ पछिको लागि अलिकति हाम्रो उत्सुकता होस्, एकदम विशेष काम गर्दै हुनुहुन्छ अहिले प्रभुले, यसमा भाग हामीले पाएको छौँ। प्रेरित 2:47 पढ्छौँ, सुरुका विश्वासीहरू क्रिस्चियनहरू परमेश्वरको प्रशंसा गर्थे है, हामीले थुप्रै भजनहरू गाउने समय लियौँ है परमेश्वरको प्रशंसा गर्ने है, अनि कति आनन्दमय समयहरू हामीलाई दिनुभयो प्रभुले। परमेश्वरको प्रशंसा गर्थे सुरुका पहिलो शताब्दीका विश्वासीहरू र सबै मानिसहरूबाट कृपा पाउँथे है, यिनीहरू चाहिँ उनीहरूको विश्वास हो अनि उनीहरू चाहिँ लाई दोष लगाउने ठाउँ हुँदैन थियो। अनि दिनहुँ प्रभुले एउटा विशेष काम गर्दै हुनुहुन्थ्यो, त्यो के हो, प्रभुले मुक्ति पाउनेहरूलाई मण्डलीमा थप्नुहुन्थ्यो। सबभन्दा पहिलो पटक प्रेरितको पुस्तकमा त्यो मण्डली भन्ने शब्द त्यहाँ उल्लेख छ। प्रश्न अन्तमा, जे प्रभुले परमेश्वरले अहिले गर्दै हुनुहुन्छ यो संसारमा त्यो काममा के तपाईँ पनि संलग्न हुनुहुन्छ, र यसो व्यक्तिगत प्रश्न, जुन काम प्रभुले गर्दै हुनुहुन्छ संसारमा के तपाईँ पनि संलग्न हुनुहुन्छ त्यसमा। हुनुहुन्छ भने कसरी हुनुहुन्छ? प्रभुले हामीलाई सहायता गर्नुभएको छ। आउनुहोस्।